आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
माया छ, मोटु भएको माया।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, अनि तपाईहरूकै यो आफ्नै कार्यक्रम मुक्तिको मार्गमा हार्दिक स्वागत गर्न चाहन्छु, जुन कार्यक्रम मार्फत हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध रूपमा व्याख्यात्मक अध्ययन गर्दछौं। हामी विश्वास गर्दछौं यसले हामी सबैलाई धर्मशास्त्र बाइबलको गहिराईमा गएर त्यसको अर्थ बुझ्न अनि हाम्रो आत्मिक ज्ञान र बुद्धिको निम्ति, आत्मिक जीवनको वृद्धिको निम्ति पनि थुप्रै लाभप्रद हुनेछ, किनकि पवित्र धर्मशास्त्र परमेश्वरको जीवित वचन हो। परमेश्वरको वचनले तपाईं र मेरो हृदयलाई तृप्त पार्दछ, तपाईं र मेरो भोकाएको आत्मालाई सन्तुष्ट पार्दछ, अनि पथभ्रष्ट जीवनलाई सही बाटोमा ल्याउन, मार्गदर्शन गर्न यसले सहायता गर्दछ, यसले जीवन परिवर्तन गर्दछ। आज हजारौं मानिसले यो जीवन परिवर्तनको आफ्नो जीवनमा महसुस गरेका छन्, अनुभव गरेका छन्। भन्नु नै पर्दा म तपाईँहरूलाई भनौं, यही परमेश्वरको वचनले मेरो जीवनलाई परिवर्तन गर्यो। यही जीवन आज तपाईँहरूले यो पवित्र धर्मशास्त्रको कुरा सुनिरहनु भएको छ, यो परमेश्वरको वचनले परिवर्तित गरिएको जनबाट तपाईँले सुनिरहनु भएको छ। त्यसकारण श्रोताहरू, परमेश्वरको वचन सधैँ नै सुनौं, मनन गरौं, अध्ययन गरौं, यसले हाम्रो जीवनमा काम गर्दछ। त श्रोता, मलाई थाहा छ तपाईँ धेरैले यो कार्यक्रम नियमित रूपमा सुनिरहनु भएको छ, किनकि हामीले त्यसको प्रत्यक्ष प्रमाण तपाईँहरूको पत्रद्वारा थाहा पाइरहेका छौं। म आज ती श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु जसले हामीलाई बहुमूल्य सुझावको सहित पत्र लेख्नु भएको छ। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा प्रकाश 23 अध्यायबाट मनन गर्न गइरहेका छौं, देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ धन सम्पत्ति वा जाय जेठाको अधिकारको सम्बन्धमा व्यवस्था निरन्तर जारी रहन्छ, जुन हामीले अघिल्लो कार्यक्रममा 22 अध्यायबाट देखिरहेका थियौ। आउनुहोस् प्रस्थान 23 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, झुट्टा गभाई नदेऊ, दुष्टको साथ लागेर त्यसको निम्ति ईर्ष्यापूर्ण गवाह नबन। मित्र, तपाईँ जे बोल्नुहुन्छ त्यो कुरामा होसियारी हुनुहोस्। यो आचरणको सम्बन्धमा परमेश्वरको नियम व्यवस्था हो। अर्काको निन्दो चर्चा गर्ने व्यक्ति, हत्यारा, चोर र व्याभिचारी जति नै खराब अपराधी व्यक्ति हो, तर हाम्रो समाजमा अर्काको निन्दा चर्चा गर्ने व्यक्ति त्यो स्तरमा गनिँदैन, तर परमेश्वरले त्यस स्तरमा त्यस्तालाई हेर्नुहुन्छ। अनि दुई पदमा भनिएको छ, खराबी गर्न भीड़सँग नलाग, मुद्दामा बहुमततिर लागि गभाई दिएर इन्साफ नबिगार। ओ, यदि हामीले परमेश्वरको यो नीतिलाई पछ्याउँथ्यौ भने खराबी गर्ने भीड़सँग नलाग भन्ने यो नीतिसँग हामी सहमत भएर यसलाई पछ्याउँथ्यौं भने यसले हामीलाई हंगामा, विरोध सभा इत्यादिबाट निकाल्दथ्यो। आज यो हामी कति धेरैलाई बुझ्न आवश्यकता छ। अनि तीन पदमा भन्नुहुन्छ, गरीब भनेर उसको मुद्दामा पनपक्ष नगर। इन्साफ मुख हेरेर गर्नु हुँदैन, इन्साफ र न्याय निष्पक्ष रूपमा गर्न आवश्यकता छ। तर अभाग्यवश हाम्रो समाजमा यो ठिक विपरीतको छ। दीन दुखी गरीबहरूको उचित इन्साफ र न्याय छ जस्तो मलाई कहिले पनि लागेको छैन। अनि यो कुरा सबैले जानेकै कुरा हो। इन्साफ र न्याय र व्यवस्था त ठूला बडा धनी वर्गका पेवा जस्तो देखिन्छ। यो प्राय सबै मुलुकहरूमा भएको एउटा आम कुरा हो, तिनीहरूको निजी धन जस्तो देखिन्छ। तर परमेश्वरको वचनले भन्दछ 2 र 3 पदमा, झुट्टा गवाही नदेऊ, दुष्टको साथ लागेर त्यसको निम्ति ईर्ष्यापूर्ण गवाह नबन, खराबी गर्ने भीड़सँग नलाग, मुद्दामा बहुमततिर लागि गवाही दिएर इन्साफ नबिगार, गरीब भनेर उसको मुद्दामा मनपक्ष नगर। मित्र, परमेश्वर दीन दुखीहरूको गरीबहरूको पक्षमा सधैँ हुनुहुन्छ, तिनीहरूको उहाँ वास्ता गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ। यो हामी यी पदहरूबाट थाहा पाउँछौ। अनि पद 4-9 हामी पढ्दछौ, यदि तिमीले आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर फेरि त्यस कहाँ ल्याइदेऊ। तिमीहरूसित रिस इबी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने त्यसलाई त्यतिकै नछोड, तर त्यसलाई उठाऊ। मुद्दामा गरीब मानिसको न्याय नखोस, झुटा कुराबाट दूर बस, निरपराध र इमान्दारलाई प्राणदण्ड नदेऊ, किनकि दोषीलाई म कहिले निर्दोष ठहराउने छैन। घुस नखाऊ, किनकि घुसले मानिसलाई अन्धत्व ल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ। प्रवासीलाई अत्याचार नगर, तिमीहरू मिश्रमा परदेशी रहेको कारण तिमीहरूले प्रवासीको मनलाई जान्दछौ। ओ, कति धेरै यो व्यवहारिक विधानहरू जुन परमेश्वरले आफ्ना ती सन्तान इसरायलीहरूलाई दिनुभएको थियो। अनि आज यो तपाईँ र मेरो निम्ति पनि उत्तिकै धेरै सान्दर्भिक र प्रासंगिक छ। यदि हामीले यी नियम विधानहरूलाई पालन गरेमा निश्चय नै हामी हाम्रो जीवन, हाम्रो परिवार, हाम्रो समाज र मुलुकलाई विकासको अग्रगतितिर बढ़ाउनमा सहायता गर्नेथ्यौं। त्यसपछि निम्न पदहरूमा हामी देख्छौं, जमीन र विश्रामको सम्बन्धमा व्यवस्था। एकपल्ट परमेश्वर यो व्यवस्था विश्राम दिन र विश्रामिक वर्षको सम्बन्धमा दिनुहुन्छ। 10 र 11 पदमा पढ्छौं, 6 वर्षसम्म आफ्नो जमीनमा बिउ छरेर त्यसको उब्जनी बटुल, तर 7 वर्षमा चाहिँ त्यसलाई नजोती बाँझै छोडिदेऊ र त्यसबाट तिमीहरूमध्येका गरीबहरूले खाउन्, तिनीहरूले उबारेका चाहिँ जंगली पशुहरूले खाउन्, तिमीहरूका दागबारी र भद्रक्ष बारीलाई पनि त्यसै गर। परमेश्वर यो व्यवस्थालाई इसरायलीहरूसँग पुनरुल्लकन वा समीक्षा गर्नुहुन्छ जब तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्छन्। विश्राम दिन र विश्रामिक वर्ष र जयन्तीको वर्षको विषयहरूसँग लेवीको पुस्तकमा व्यवहार गरिएको छ। संक्षिप्तमा, विश्राम दिन चाहिँ हप्ताको 7 दिन थियो र यो विश्राम दिन थियो, मतलब सबैले यो दिनमा विश्राम लिनै पर्दथ्यो। अनि विश्रामिक वर्ष चाहिँ सबै खेती जोताइबाट जमीनको लागि एक दिन विश्राम थियो। अनि जयन्तीको वर्ष चाहिँ स्वतन्त्रताको वर्ष पनि भनिन्छ। हरेक 50 वर्ष ती यहुदीहरू इसरायलीहरू जसले आफैलाई दासत्वमा बेचिन बाध्य वा कर लागेको थियो त्यस बेला स्वतन्त्र हुन्थे। अनि जुन खेती जमीन बेचेको थियो त्यस समयमा खास पहिलेको मालिक वा बेच्ने व्यक्तिको अधिकारमा आउँदथ्यो, मतलब हरेक 50 वर्षपछि यो जयन्तीको वर्षमा त्यो बेचेको जग्गा जमीन पहिलेको मालिकको हुँदथ्यो, उसको अधिकारमा त्यो आउँदथ्यो। यो कुराको ध्यान दिन चाखलाग्दो छ कि ती व्यक्ति जो दावी गर्दछन् कि तिनीहरू विश्राम दिनको आज्ञा पालन गर्ने व्यक्तिहरू हुन्, तिनीहरू खाली विश्राम दिन मात्र पालन गर्न प्रयत्न गर्छन्। तिनीहरूले विश्राम वर्षको अवहेलना व्यवस्था गर्छन् र जयन्ती वर्षको पूर्ण रूपमा अनादर गर्दछन्, विशेष गरी यदि तिनीहरू किसानहरू भए। यसपछि हामी निम्न पदहरूमा देख्छौ तीन राष्ट्रिय चाडहरू पर्वहरू 14-17 पदमा भनिएको छ, वर्षमा तीनपल्ट तिमीहरूले मेरो निम्ति चाड मनाऊ, तिमीहरूले अखमिरे रोटीको चाड मान, तिमीहरूलाई आज्ञा गरे बमोजिम आबिब महिनाको ठहराएको समयमा 7 दिनसम्म अखमिरे रोटी खानु, किनकि त्यही महिनामा तिमीहरू मिश्रबाट निस्केर आएका हौ, कोही पनि मेरो सामुन्ने रित्तो हात लिएर देखा नपरोस्। तिमीहरूले खेतमा छरेको अन्नको अगौटो फल चढाएर कटनी चाड मनाऊ, वर्षको अन्तमा जब तिमीहरू आफ्नो खेतबाट आफ्नो मेहनतको फल बटुल्छौ त्यस बेला अन्न भित्त्याउने चाड मनाऊ, वर्षमा तीनपल्ट तिमीहरूका सबै पुरूषहरू परमप्रभुको सामु देखा परोन्। सालमा तीनपल्ट हरेक हिब्रो यहुदी पुरूषहरू यरूसलेममा परमप्रभु परमेश्वरको अगाडि प्रकट हुनुपर्दथ्यो। यिनै तीन चाडहरू थिए जुनको उत्सव मनाउनु पर्ने थियो, पहिलो निस्तार चाडको, दोस्रो पेन्टेकोस्टको चाडको र तेस्रो झोप्रेवासको चाड। तपाईलाई स्मरणै होला कि निस्तार चाड चाहिँ मिश्रमा पठाइएको अन्तिम महामारी विपत्तिबाट इसरायलीहरूको बचाव र मिश्रको दासत्वबाट इसरायलीहरूको छुटकाराको स्मृतिमा स्थापन गरिएको थियो। तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नुभन्दा पहिले यिनीहरूको बारेमा हामी विवरणसहित छलफल गर्नेछौ। यसपछि निम्न पदहरूमा हामी देख्छौ प्रतिज्ञाको मुलुकमाथि इसरायलीहरूको विजयको सम्बन्धमा प्रतिज्ञा अनि निर्देशनहरू। पद 20-22 भनिएको छ, हेर बाटामा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुर्याउनलाई म एउटा दूत तिमीहरूका अघि अघि पठाउनेछु, ध्यान दिएर तिनको कुरा सुन, तिनको विरूद्धमा नउठ, किनभने तिनले तिमीहरूको अपराध क्षमा गर्ने छैनन्, किनकि तिनैमा मेरो नाउँ छ, यदि तिमीहरूले तिनको कुरा सुन्यौ र मैले भनेको सबै गर्यौ भने म तिमीहरूका शत्रुहरूको शत्रु र तिमीहरूका विरोधीहरूको विरोधी हुनेछु। यहाँ उल्लेख भएको दूत को हुन् भनी सधैँ प्रश्न उठ्छ। अरू शास्त्रहरूले यसको उत्तरमा ज्योति वा प्रकाश फ्याँक्दछ। पहिलो कुरन्थी 10:4 पदमा भनिएको छ, सबैले एकै आत्मिक पिउने कुरा पिए, किनकि तिनीहरूका पछि पछि लागेको एउटा आत्मिक पहराको पानी तिनीहरूले पिए, त्यो पहरा चाहिँ ख्रिस्ट नै हुनुहुन्थ्यो। पहिलो कुरन्थी 10:9-10 पदले यो कुरा निरन्तर अगाडि बढाउँदछ, हामीले प्रभुको परीक्षा नगरौं जसरी तिमीहरूमध्ये कुनै कुनैले गरेथे र सर्पहरूबाट नष्ट भएथे, तिमीहरू गनगन नगर जसरी तिमीहरूमध्ये कुनै कुनैले गनगन गरेथे र नष्ट पार्नेहरूबाट नष्ट भएथे, अनि यो प्रभु येशु नै हुनुहुन्थ्यो जसको तिनीहरूले आज्ञा पालन गर्नुपर्ने थियो, उहाँ निश्चय नै यहाँ यस पदमा उल्लेखित हुनुहुन्छ। अनि भनिएको छ त्यस पदमा, मेरो दूत तिमीहरूका अघि अघि जानेछन् र एमोरी, हेती, परेजी, कनानी, हेबी र यबुसीहरूको देशमा तिमीहरूलाई पुर्याउनेछ र म उनीहरूको नौ निशान मेटिदिनेछु। परमेश्वरले इसरायलहरूलाई भन्नुभयो कि उहाँ त्यस मुलुकबाट तिनीहरूका शत्रुहरूलाई पूर्ण रूपमा तिनीहरूको पापको कारणले गर्दा निकालिदिनुहुनेछ। अनि 24-26 पदमा पढ्छौ, उनीहरूका देवहरूलाई नढोक, पूजा नगर र उनीहरूका रीति अनुसार नचल, तर उनीहरूलाई बिल्कुलै नाश गर र उनीहरूका चोखा ढुङ्गाहरूलाई टुक्रा टुक्रा पार, तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नु र उहाँले तिमीहरूका अन्नपानीमा आशिष दिनुहुनेछ, म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु, तिमीहरूको देशमा कोही गर्भ तुहने वा बाँझी हुने छैन, म तिमीहरूलाई पूरा आयु दिनेछु। 27 पदमा हामी हेर्नभन्दा पहिले यहाँ हामी के देख्छौं भन्दाखेरि आज यी कुराहरू तपाईं र मैले पनि बुझ्न आवश्यक छ। परमेश्वरबाट आशिष प्राप्त गर्नभन्दा पहिले त्यहाँ केही शर्तहरू छन् जुनलाई हामीले पूरा गर्नुपर्दछ। 27 पदमा भनिएको छ, म आफ्नो आतंक तिमीहरूका अघि अघि फैलाउनेछु र तिमीहरू जुन जाति कहाँ जानेछौ उनीहरू सबैमा म गोलमा ल्याउनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई तिमीहरूको सामुन्नेबाट भगाउनेछु। परमेश्वर इसरायलीहरूलाई भनिरहनु भएको छ, उहाँको इच्छा यो छ तिनीहरूलाई त्यस प्रतिज्ञाको मुलुकमा बसाउने र त्यस मुलुक तिनीहरूको अधिकारमा हुन दिने। अनि 28-31 पदमा पनि हामी पढ्छौं, म तिमीहरूका अघि अघि अरिङ्गाल पठाउनेछु र त्यसले हिब्बी कनानी र हेतीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछ, तर म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट एकै वर्षमा धपाउने छैन, नत्र त देश उजाड भएर जानेछ र जंगलका जन्तुहरू तिमीहरूका लागि संख्यामा धेरै हुनेछन्। तिमीहरू बढेर त्यो देश आफ्नो अधिकारमा नपारुन्जेल अलि अलि गरेर म उनीहरूलाई तिमीहरूका सामुबाट धपाउनेछु। त्यसपछि परमेश्वर तिनीहरूलाई भन्नुहुन्छ 32-33 पदमा, म तिमीहरूका सिमाना लाल समुन्द्रदेखि पलिस्तीहरूको समुन्द्रसम्म र उजाड स्थानदेखि यसो युफ्रेटिससम्म तोकिदिनेछु। म त्यस देशका बासिन्दाहरूलाई तिमीहरूका हातमा सुम्पिनेछु र तिमीहरूले उनीहरूलाई धपाउनेछौ। तिमीहरूले उनीहरू र उनीहरूका देवहरूसँग करार नबाँध्नु। तिमीहरूले देशमा उनीहरूलाई बस्न नदिनु, नत्र त उनीहरूले तिमीहरूलाई मेरो विरूद्धमा पाप गर्न लगाउँछन्। किनकि तिमीहरूले उनीहरूका देवहरूको पूजा गर्यौ भने तिमीहरू निश्चय नै उनीहरूका फन्दामा पर्नेछौ। मित्र, इसरायलका सन्तानहरूले त्यस मुलुकमा रहने मानिसहरू र तिनीहरूका सम्पूर्ण देवहरूसँग कुनै करार बाँध्नु हुँदैनथ्यो। तर पछिबाट हामी देख्छौ कि यहोशूले गिबोनीहरूसँग करार बाँधे र गलत काम गरे। तिनले पर्याप्त खोजतलास छानबिन गरेनन् अनि निश्चय नै इसरायलका सन्तानहरू अन्त्यमा बाबेलको कैदमा जान परेको कारण यही थियो कि तिनीहरू प्रतिमा पूजामा गएथे र अन्य देवहरूको पूजा आराधनामा गएथे। मित्र, इसरायलीहरू बाबेलमा कैद भएर जानको खास कारण नै यही थियो। अहिले परमेश्वर इसरायलीहरूलाई प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नभन्दा पहिले चेतावनी दिनुहुन्छ कि तिनीहरूले के गर्नुपर्छ र के गर्नुहुँदैन। 32-33 पदमा हामी पढ्दछौ, तिमीहरूले उनीहरू र उनीहरूको देवसँग करार नबाँध्नु, तिमीहरूको देशमा उनीहरूलाई बस्न नदिनु, नत्र त उनीहरूले तिमीहरूलाई मेरो विरूद्धमा पाप गर्न लाउँछन्। किनकि तिमीहरूले उनीहरूका देवहरूको पूजा गर्यौ भने तिमीहरू निश्चय नै उनीहरूका फन्दामा पर्नेछौ। मित्र, यो सन्देश सम्पूर्ण परमेश्वरको सन्तानहरूको निम्ति आज हाम्रो निम्ति पनि हो। तपाईं र म रहेको संसार यति धेरै दुष्ट, भ्रष्ट र पापले भरिएको छ जुन परमेश्वरको जनको निम्ति कति पनि उपयुक्त छैन। संसार अभिलाषले, संसारिक कुराले भरिएको छ, तर हामी विश्वासीहरूले यो कुरा बुझ्नुपर्छ कि हामी बेग्लै प्रकारका मानिस हौं। हामी संसारको होइनौ, तर हामी परमेश्वरका सन्तानहरू हौं। हामी उहाँको रगतले किनिएका प्रिय सन्तान हौं। हामी नर्कबाट झिकिएका, स्वर्गीयमा राखिएका व्यक्ति हौं। हामी मृत्युबाट अनन्त जीवनको हकदार हौं। हामी संसारको ज्योति हौं। तापनि अझै हामी संसारमा छौं। यद्यपि हामी संसारको नभए तापनि हाम्रो दिन प्रतिदिनको जीवनमा विभिन्न किसिमका परीक्षाहरू आउन सक्छन्, तर हामीले यो कुराको याद राखौं कि हामी कहिले पनि संसारको कुनै कुरासँग सम्झौता गर्नुहुँदैन। जुनले हाम्रो र परमेश्वर बीचको सम्बन्धमा आत्मिक कुशलता हाम्रो जीवनमा हुनुपर्नेमा त्यसमा बाधा डाल्छ र हाम्रो परमेश्वरप्रतिको विश्वासलाई आघात गर्दछ। संसारका कुराहरू यति धेरै आकर्षक छन् जुनले हामीलाई सजिलै जिति लान सक्छ, तर उही समयमा यो कुराको पनि याद गरौं कि हाम्रो प्रभु अझ शक्तिशाली हुनुहुन्छ। उहाँले हामीलाई आफ्नो पवित्र आत्माको भरिपूर्णद्वारा र अगुवाईद्वारा, आफ्नो वचनको निर्देशनद्वारा हामीलाई डोर्याउनुहुन्छ, सम्भाल्नुहुन्छ। हामी चाहिँ खालि उहाँप्रति पूर्ण समर्पितको जीवन जिउनु पर्छ। प्रभु आफ्नो वचनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिउन्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473567 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।